आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनु हो श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
शांति को सास फेर्दैछु तिमीलाई चिनेपछिछु आँखा भरिभरि मेरो पोखिँदैछ हर्षको आँसु शांति को सास फेर्दैछु तिमीलाई चिने पछि छु आँखा भरि भरि मेरो पोखिँदैछ हर्षको आँसु तिम्रै साथले मेरो मनै भो हलुङ्गो तिम्रै साथले मेरो सास फेर्दैछु
फेरि ओ श्री
को सासा फेर्दैछु तिमीलाई चिनेपछि छु आँखा वरिवरि मेरो पोखिँदैछ हर्षको आँसु शान्तिको सासा फेर्दैछु तिमीलाई चिनेपछि छु आँखा वरिवरि मेरो पोखिँदै सहर्षको आँसु तिम्रै साथले मेरो मनै भो हलुङ्गो तिम्रै साथले मेरो
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
मित्र, आज पनि तपाईँ सबैलाई प्रभु येशू ख्रिष्टको मधुर उच्च नाममा जय मसीह भन्न चाहन्छु। साथै यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत छ। त मित्र, वचन अध्ययनमा प्रवेश गर्नभन्दा पहिले आउनुहोस् हामी छोटो प्रार्थना गरौं। हे सामर्थ्य परमेश्वर बुबा, आज पनि हामी तपाईँको चरणमा आएका छौं, यो आशा गर्दै कि आफ्नो वचनद्वारा आज पनि हामीसँग बोल्नुहुनेछ, हाम्रो हृदयको आवश्यक अनुसार बातचित गर्नुहुनेछ। जीवित बुबा, हामीलाई तपाईँको वचनको रहस्य बुझ्न ज्ञान दिनुहोस् अनि तपाईँको वचनमा ध्यान मनन गर्ने मन दिनुहोस्, ताकि हामी तपाईँको वचनबाट केही कुरा पाउन सकौं, किनकि तपाईँको वचन नै हाम्रो जीवनको स्रोत हो, आत्मिक तन्दुरुस्तीको। तपाईँको वचनले हामीलाई आत्मिक स्वास्थ्य दिन्छ, आत्मिक सामर्थ्य दिन्छ, आत्मिक शक्ति दिन्छ। त्यसकारण प्रभुजी, यही बिन्ती छ कि केही समय हामी जब तपाईँको वचन अध्ययनमा समय बिताउँछौ, यो हामी हरेकको निम्ति आशिषमय समय होस्। धन्यवाद दिँदा यो प्रार्थना प्रभु येशू ख्रिस्टको नाममा माग्दछु, आमेन। मित्र, आज हामी बाइबल अध्ययन फिलिपी 4:10-23 देख्न गइरहेका छौं, अनि यहाँबाट हामी देख्नेछौ ख्रिष्टमा शक्तिको सन्तुष्टि। अनि यो पनि तपाईंलाई बताउन चाहन्छु कि फिलिपीबाटको हाम्रो वचन अध्ययन आज आखिरी हो। आशा गर्दछु र विश्वास छ कि तपाईहरूले यस पत्रबाट, यानी यस फिलिपीको पुस्तकबाट धेरै धेरै आत्मिक आशिषहरू उठाउनुभयो। अमित्र, तपाईहरूलाई यादै होला कि हामीले यो फिलिपी 4:10 मुख्य विषय राखेका थियौं, क्रिश्चियन जीवन यापनको लागि शक्ति। अनि यस विषय अन्तर्गत हामीले देख्यौं आनन्द शक्तिको स्रोत, प्रार्थना शक्तिको रहस्य, ख्रिष्टको चिन्तन मनन शक्तिको पवित्र स्थान। अनि आज हामी देख्नेछौ, जुन मैले पहिले नै उल्लेख गरिसकेको छु, ख्रिष्टमा शक्तिको सन्तुष्टि। आउनुहोस् फिलिपी 4:10 हेर्दै अगाडि बढ़ाउ। यहाँ यस प्रकार लेखिएको छ, तर प्रभुमा सधैँ आनन्दित भए, तर म प्रभुमा सधैँ साह्रै आनन्दित भए, किनकि अहिले अन्तमा तिमीहरूको वास्ता म प्रति फेरि पलायो। हुन त तिमीहरूले वास्ता गरिरहेकै थियो, तर तिमीहरूले मौका पाएका थिएनौ। मित्र, आरम्भमै मैले भनेथे कि फिलिप्पीहरूलाई लेखिएको यो पत्र प्राथमिक रूपमा तिनीहरूलाई धन्यवाद टिप्पणी थियो, यानि थ्याङ्क यू नोट थियो। पावल तिमीहरूलाई धन्यवाद थ्याङ्क यू भागमा प्रवेश गर्न भन्दा पहिले उसले ख्रिस्टियन अनुभवसँग व्यवहार गरे। उनी पूरा पत्रभरि ख्रिस्टियन अनुभवको बारेमा कुरा गरिरहेका छन्। अहिले पावल तिनीहरूको उपहारको लागि तिनीहरूलाई धन्यवाद दिइरहेका छन्। करिब दुई वर्षसम्म फिलिपीमा भएका मण्डलीले कलिसियाले पावलसँग सम्पर्कको गुमाएथे। तिनीहरूलाई थाहा थिएन कि यरुसलेममा उसलाई गिरफ्तार गरिए, त्यसपछि दुई वर्षसम्म कैदमा जेलखानमा हालेपछि उनी कहाँ थिए। केही समयपछि तिनीहरूले उसको बारेमा सुने, उसलाई रोममा त्यहाँको जेल कैदमा सारिए भनेर। अहिले ती फिलिपीका विश्वासीहरू ती अत्तो न पत्तो सालमा उससँग सम्पर्क गर्न नसकेको लागि र उसलाई आफ्ना उपहारहरू दिन नसकेको लागि पावलसँग क्षमा मागे। पावल तिनीहरूलाई अति नै दयालु अनुग्रही तरिकामा क्षमा दिइरहेका छन्। उनी भन्छन्, तर म प्रभुमा साह्रै आनन्दित भए, किनकि अहिले अन्तमा तिमीहरूको वास्ता म प्रति फेरि पलायो। हुन त तिमीहरूले वास्ता गरिरहेका थियौ, तर तिमीहरूले मौका पाएका थिएनौ। अर्को शब्दमा पावल भनिरहेका छन्, तिमीहरूले मसँगको सम्पर्क गुमायो, तिमीहरूलाई मेरो बारेमा अतो पत्तो नै थिएन, तब तिमीहरूको के दोष? त्यही कारण तिमीहरूले मलाई सहायता गर्ने मौका अवसर पाएनौ, त्यसमा क्षमा मागिराख्नु पर्ने काम केही छैन। म जान्दछु तिमीहरूको म प्रति ख्याल वास्ता कस्तो छ, म ती सबै कुरा जान्दछु। ओ मित्र, पावल कति धेरै दयालु थिए। एघार पदमा भन्छन्, खाँचोको विषयमा मैले कुरा गरेको होइन, किनकि जुनसुकै अवस्थामा म रहे तापनि सन्तुष्ट रहनु मैले सिकेको छु। पावलले भने कि उसले कहिले पनि तिनीहरूसँग कुनै कुराको माग विन्ती गरेनन्। उनले कहिले पनि सहायताको लागि चन्दाको पर्चा यानि पत्र तिनीहरूका पठाएनन्। पावल आफू जुनसुकै अवस्थामा भए तापनि उनी त्यसमा बिल्कुल सन्तुष्ट थिए, यसले कति पनि फरक पार्दैन थियो, चाहे उनी जेलभित्र हुन् वा जेलबाट बाहिर। हामी धेरै यसरी सोच्दछौ, यदि हरेक कुरा ठिकठाक मंगल कुशलतामा चलिरहेको छ र हामी सही स्थानमा छौ, तब हामी सन्तुष्ट हुन्छौ। यसको अर्थ हाम्रो सन्तुष्टिको निम्ति जीवनको परिस्थितिहरूमाथि आश्रित हुन्छौ, भर पर्दछौ। मैले प्रभुलाई सन्तुष्टि दिनुहोस् भनी प्रार्थना गरेको छु, म सन्तुष्ट रहन पाऊ भनेर प्रार्थना गरेको छु, चाहे दुःखमा होस् चाहे सुखमा, चाहे अभावमा होस् चाहे पर्याप्ततामा। हामी पनि पावल जस्तै सन्तुष्ट हुन सिक्नुपर्छ। मलाई एउटा कुरामा निश्चय नै विश्वास छ, उहाँले आफ्ना प्रियजनहरूलाई कहिले पनि भोकै नङ्गै राख्नुहुन्न। बाह्र पदमा भन्छन्, म होचिन जान्दछु अनि भरिपूर्ण हुन पनि जान्दछु, सबै ठाउँमा र सबै कुराहरूमा भरपेट हुनु साथै भोक रहनु, भरपूर्ण हुनु साथै खाँचोमा पर्नु मैले सिकेको छु। पावल भन्छन्, म तिमीहरूको सहानुभूतिलाई प्रशंसा गर्दछु, आदर गर्दछु, तर म जान्दछु हरेक स्थितिमा आफैलाई कसरी राख्नु, कसरी त्यसरी नै आफैलाई ढाल्नु। अर्को शब्दमा उनी हरेक अवस्थामा सन्तुष्ट छन्। उनको जीवनमा आइपर्ने परिस्थितिहरूले उसलाई कति पनि फरक पार्दैन। भन्छन्, म होचिन जान्दछु अनि भरपूर्ण हुनु पनि जान्दछु, सबै ठाउँमा र सबै कुराहरूमा भरपेट हुन साथै भोक रहनु, भरपूर हुन साथै खाँचोमा पर्नु मैले सिकेको छु। तेह्र पदमा भन्छन्, मलाई शक्ति दिनुहुने ख्रिस्टद्वारा म सबै कुराहरू गर्न सक्दछु। अमित्र, यसलाई यसरी अनुवाद गर्दा उक्तम होला, मलाई शक्ति दिने ख्रिस्टमा म सबै कुरा गर्न सक्छु। जब पावल भन्छन् सबै कुराहरू, के उसको वास्तवमा त्यही नै तात्पर्य थियो? सबै कुराहरू निश्चय नै होइन। पावल भन्छन्, म ख्रिस्टमा सबै कुराहरू गर्न सक्छु, त्यो चाहिँ तपाईँको जीवनको लागि ख्रिष्टको इच्छाको सन्दर्भमा प्रसंगमा हो। उदाहरणको निम्ति गलत काम गर्न, कसैलाई पिट्न, दादागिरी देखाउनको निम्ति प्रभुले तपाईँलाई शक्ति दिनुहुन्न। त्यसकारण जुन कुरा तपाईँको लागि गर्नलाई ख्रिष्टसँग छ, उहाँले तपाईँलाई शक्तिको आपूर्ति गर्नुहुनेछ, पूर्ति गर्नुहुनेछ, प्रदान गर्नुहुनेछ। जब उहाँले कुनै वरदान तपाईँलाई दिनुहुन्छ, उहाँले त्यो वरदानको अभ्यास गर्न शक्ति दिनुहुनेछ। वरदान विश्वासीको जीवनमा परमेश्वरको आत्माको प्रकटीकरण हो। जबसम्म तपाईँ ख्रिष्टमा काम गर्नुहुन्छ, क्रियाशील हुनुहुन्छ, तपाईँसँग शक्ति हुनेछ, तपाईँले शक्ति पाउनुहुनेछ। अहिले यो भनिरहेको छैन कि हामी सबै कुराहरू गर्न सक्छौ। म फट्याङ्ग्रोले जस्तै उफ्रन सक्दिन। जब म हाई स्कूलमा थिएँ, म हाई जम्पर थिएँ, तर अब म कति पनि उफ्रन सक्दिन, जम्प गर्न सक्दिन। देख्नुभयो, म हरेक कुराहरू गर्न सक्दिन। उहाँले मलाई उद्धार गर्नुभएको समयबाट, यो पृथ्वीबाट उहाँले मलाई आफ्नो उपस्थितिमा उठाइ लैजानुहुने समयसम्म मेरो निम्ति गर्नलाई जुन कुरा परमेश्वरसँग छ, ती सारा कुराहरू म गर्न सक्छु। मलाई शक्ति दिने ख्रिष्टद्वारा। ख्रिष्ट एक हुनुहुन्छ जसले तपाईँलाई शक्ति सामर्थ्य दिनुहुन्छ र तपाईँको निम्ति उहाँको इच्छामा हुने सारा कुराहरू गर्न योग्य बनाउनुहुनेछ। उसको तात्पर्य, यानि पावलको तात्पर्य निश्चय नै यो होइन कि उहाँले तपाईँलाई तपाईँका हातहरूमा असीमित शक्ति, तपाईँले गर्न चाहेका इच्छा लागेका कुनै कुरा गर्नलाई दिइरहनु भएको छ। बरु उहाँले तपाईँको उहाँको इच्छाको प्रसंगमा सबै कुराहरू गर्न तपाईँलाई सामर्थ दिनुहुनेछ। उहाँका इच्छाको प्रसंगमा सबै कुराहरू गर्न सामर्थ दिनुहुनेछ। जब तपाईँ र म ख्रिष्टमा हुन्छौ, हामी ख्रिष्टमा ती रेलगाडी आफ्नो ट्रेक लिकमा हिँडे जस्तै ती लिकहरूमा बढ़िरहेका छौ। हामी अप्रतिरोध्य छौ, हामीलाई रोक्ने कुनै कुरा हुँदैन। तर जुन क्षणमा तपाईँ र म हामीसँग भएको महिमित स्थानबाट बाहिर निस्कन्छौ, परमेश्वरको इच्छाबाट बाहिर निस्कन्छौ, चाहे पाप गर्ने कामद्वारा वा आफ्नै हट्टीपनाद्वारा वा संगतिको अभावद्वारा होस्, जसरी लिकबाट ट्रेन रेलका डब्बा बाहिर निस्किँदा कस्तो हुन्छ, त्यसरी नै टुट्दछौ। किनकि हामी रेलगाडीलाई तान्ने शिरको इन्जिनबाट पनि छुटिएका छौ, जो येशु ख्रिष्ट हुनुहुन्छ, अनि त्यहाँबाट लिगबाट पनि बाहिर भएका छौ, यानि उहाँको इच्छाबाट बाहिर। अनि परिणाम के हुनेछ? हामी कही पनि गइरहेका हुँदैनौ, जस्तो कि त्यो रेललाई ताने शिरको इन्जिनबाट र लिगबाट बाहिर निस्कि आउने डब्बाको अवस्था जस्तो। तर यदि हामी त्यस लिगमा, त्यस बाटोमा रहिरहन्छौ भने हामी सक्रिय हुन्छौ र हामी ख्रिष्टमा सबै कुराहरू गर्न सक्छौ, किनकि हामी उहाँको संगतिमा र उहाँको इच्छामा हुन्छौ। युहाना 15:7 पदमा ख्रिष्टले भन्नुभयो, तिमीहरू ममा रह्यौ र मेरा वचनहरू तिमीहरूमा रहे भने तिमीहरूले जे चाहन्छौ सो माग्नेछौ र त्यो तिमीहरूको निम्ति हुनेछ। मित्र, उहाँको इच्छामा हुने कुरा सबभन्दा महत्वपूर्ण हो। मेरो मित्र, म यसलाई जोड़ दिन चाहन्छु, परमेश्वरको इच्छामा हुने कुरा महत्वपूर्ण कुरा हो र उहाँको इच्छा उहाँको बाइबलको ज्ञानद्वारा तय गरिनेछ, उहाँको वचनको ज्ञानद्वारा तय गरिनेछ। धेरै मानिसहरू विचार गर्दछन् कि यदि तिनीहरूले केही दिनका सानातिना कोर्स लिए, यसले तिनीहरूका सम्पूर्ण समस्याहरूको समाधान गर्नेछ। अमित्र, त्यसले कति पनि ती समस्याहरूको समाधान गर्ने छैन। मैले एकजना मानिसलाई सोधे, जसले केही खास निश्चित कोर्स लिन निकै पैसा तिरेका थिए, र उसले मलाई भने कि यसले उसलाई र उसका परिवारलाई अति नै धेरै गरेर सहायता गर्यो। उसले भन्यो कि यसले तिनीहरूको जीवनमा क्रान्ति ल्यायो, परिवर्तन ल्यायो। निकै महिनापछि मैले उसलाई सोधे, अहिले यो कसरी चलिरहेको छ? मित्र, तपाईँको कोर्स कस्तो छ? उसले भन्यो, हामी त्यही अवस्थामा फर्किरहेका छौ जस्तो कि कोर्स लिन भन्दा पहिले हाम्रो समस्या थियो। निश्चय नै त्यो समस्याको समाधान गर्नेवाला कुरा थिएन, यद्यपि उसले त्यही नै सोचेथे। त्यसपछि मैले उसलाई सिधै प्रश्न सोधे, परमेश्वरको वचनमा तपाईँ वास्तवमा कति समय बिताउनुहुन्छ? मेरो मित्र, परमेश्वरको वचन खास उत्तर हो र यो अति नै सरल छ कि यसको निम्ति मैले कति पनि पैसा दिनु पर्दैन। ती प्रदान गरिने यी साना तिना कोर्सहरूलाई बिर्सेर किन गम्भीर परमेश्वरको वचन अध्ययनमा नआउने मित्र? तपाईँले बाइबलका सम्पूर्ण पुस्तकहरू पढ्नुहोस्, अध्ययन गर्नुहोस् गहिरेर। खालि विशेष पुस्तक, विशेष अध्याय र विशेष पदहरू मात्र होइन, बाइबलमा 66 पुस्तकहरू छन्। यदि तपाईँले सबै परमेश्वरको वचनको अध्ययन गर्नुभए तपाईँले परमेश्वरका सम्पूर्ण इच्छाहरूको बारेमा थाहा पाउनुहुनेछ। तपाईँले यो जीवनको निम्ति पूर्ण परमेश्वरको इच्छा थाहा पाउनुहुनेछ र तपाईँले त्यो आधार पाउनुहुनेछ जुनमा तपाईँ सञ्चालन गर्न सक्नुहुन्छ। परमेश्वरको इच्छामा हुने कुरामा र परमेश्वरले तपाईँको जीवनद्वारा चाहनु हुने काम गर्ने काममा त्यहाँ सन्तुष्ट, त्यहाँ आनन्द, हर्ष हुन्छ। अनि 14 पदमा भनिएको छ, तरै पनि मेरो कष्टमा सहभागी भइकन तिमीहरूले असल गर्यो। तरै पनि मेरो कष्टमा सहभागी भइकन तिमीहरूले असल गर्यो। पावल तिनीहरूले यो कुरा थाहा पाएको चाहन्छन् कि उसले तिनीहरूका उपहारहरूका प्रशंसा गर्दछन्। 14 पदमा भन्छन्, अब हे फिलिपीहरू हो, तिमीहरूलाई पनि थाहा छ, सुसमाचारको शुरूमा जब म म्यासिडोनियाबाट हिँडे तब कुनै पनि मण्डली दिने लिने विषयमा मसँग सहभागी भएनन्, तर तिमीहरू मात्र भयो। यो उसको तिनीहरूलाई धन्यवाद हो। अनि 15 पदमा भन्छन्, 15 पदमा, हे फिलिपीहरू हो, तिमीहरूलाई पनि थाहा छ, सुसमाचारको शुरूमा जब म म्यासिडोनियाबाट हिँडे तब कुनै पनि मण्डली दिने लिने विषयमा मसँग सहभागी भएनन्, तर तिमीहरू मात्र भयो। यो मण्डली अद्भुत उदारचितको मण्डली थियो। त्यस्ता मण्डलीहरू आज धेरै छन्। प्रभुलाई धन्यवाद होस्, तिनीहरूसँग अद्भुत संगति र सहभागिता छ। परमेश्वरका कुराहरूका निम्ति हृदय छ। परमेश्वरले तिनीहरूलाई महान गरी आशिष दिइरहनु भएको छ। फिलिपीको मण्डली पाउलको अति नै निकटतामा थिए। तिनीहरू नै ती विश्वासीहरू थिए जसले उसलाई सधैँ नै सहायता पठाइरहन्थे। पाउल तिनीहरूको मिशनरी प्रचारक थिए। 16 पदमा भनिएको छ, किनकि थेसलोनिकामा पनि तिमीहरूले मेरो खाँचो पूरा गर्नलाई समय समयमा पठायो। हामी प्रेरित 16 र 17 अध्यायको रेकर्डबाट यो कुरा थाहा पाउँछौ कि पाउलले त्यहाँका शासक र अधिकारीहरूको निवेदनमा फिलिपी छोड्नु परेको थियो। त्यहाँबाट उनी सिधै थेसलोनिकामा गए र त्यहाँ सुसमाचार प्रचार गरे। तर सुसमाचार प्रचारको विरोध गर्ने मानिसहरूले त्यहाँका मानिसहरूलाई पाउलको विरूद्ध उक्साए। कसैले पाउललाई सहायता गरिरहेका थिएनन्, तर खालि फिलिपीका विश्वासीहरूले उसलाई सहायता गरिरहेका थिए। भन्छन्, किनकि थेसलोनिकामा पनि तिमीहरूले मेरो खाँचो पूरा गर्नलाई समय समयमा पठायो। अनि आगे पद 17 भनिएको छ, मैले दान चाहेको होइन, तर म त फल चाहन्छु जसले तिमीहरूको हिसाबमा प्रशस्त वृद्धि ल्याउँछ। मित्र, फिलिपीको त्यो मण्डली आरम्भदेखि त्यस वर्तमान समयसम्म निरन्तर उपहार र सहायताहरू दिइरहेका थिए। पाउले यो पत्र तिनीहरूलाई धन्यवाद दिनलाई लेखेथे। हामी यो पत्र आज अध्ययन गरिरहेका छौ र यो अध्ययनबाट हामी लाभ प्राप्त गरिरहेका छौ। ओ मित्र, आज यो फिलिपीको मण्डलीबाट हामीले सिक्नुपर्ने कति धेरै कुराहरू छन्। के हामी प्रभुको सेवाको निम्ति के कति गर्न सक्छौ? 18 पदमा भनिएको छ, अब मसँग सब थोक छन् र भरपूर भएको छ। अब मसँग सब थोक छन् र भरपूर भएको छु। तिमीहरूले एपाफ्रोडिटसद्वारा पठाएका यी कुराहरू पाएर म तृप्त भएको छु। यो मिठो बास्ना आउने सुगन्ध ग्रहणयोग्य बलि हो जो परमेश्वरलाई खुबै मनपर्छ। मित्र, पुरानो नियममा प्रधान पुजारी पवित्र स्थानमा वेदीमा धूप हाल्न जान्थे र त्यो धूप मिठो बास्नको रूपमा माथि जान्थ्यो। ख्रिस्टियन आफ्नो दिने काममा परमेश्वरलाई भेटी बलि दिइरहने पुजारी जस्तै हो। जब यो बलि सही उद्देश्य र सही इरादा र सही आत्मामा दिइदछ, यो फिलिपियन विश्वासीहरूलाई भने जस्तै हो, यानि खाली चन्दा दिने काम वा भेटी लिने कुराबाट बढ्ता कुरा हो। यो परमेश्वरलाई मिठो बास्न आउने सुगन्ध मिठो बलि हो। अनि त्यही नै तपाईँको दान उपहार हो जब यो सही आत्मामा दिइदछ। 19 पदमा भनिएको छ, तर मेरा परमेश्वरले आफ्ना धन अनुसार महिमामा ख्रिस्ट येशूद्वारा तिमीहरूका सबै खाँचोलाई पूरा गरिदिनुहुनेछ। उसका तमाम आवश्यकताहरूलाई पूरा गर्ने आपूर्ति गर्ने तिनीहरूका सहायताहरूको सोचेर पाउल तिनीहरूलाई निश्चय दिलाउँछन् कि परमेश्वरले तिनीहरूका सारा खाँचोहरूलाई पूरा गरिदिनुहुनेछ। पाउल भन्दैनन् तिनीहरूका सारा चाहनाहरू उसले आरामदायक विलासिताका कुराहरूका यहाँ सम्मिलित गर्दैनन्, तर तिनीहरूका सारा खाँचाका कुराहरू आवश्यक कुराहरू। तर उही समयमा उहाँले आफ्ना जनहरूलाई त्यस्ता आरामदायक कुराहरू पनि धेरै पल्ट प्रदान गरिदिनुहुन्छ। अनि जब उहाँले त्यो गर्नुहुन्छ, त्यो अतिरिक्त आशिष थप आशिष हो। उहाँले यो आफ्नो करूणाबाट गर्नुहुन्छ। अनि विश्वपथमा भनिएको छ, अब परमेश्वर हाम्रा पितालाई सदा सर्वदा महिमा भइरहोस्, आमेन। परमेश्वरले सारा महिमा र आदर पाउनुहुन्छ। उहाँले आफ्नो महिमाको अरूहरूसँग कहिले पनि बाँड्नुहुन्न। अनि 21-22 पदमा भनिएको छ, ख्रिस्ट येशूमा भएको हरेक पवित्र जनलाई सलाम भनिदेऊ। मसँग भएका भाइहरूले तिमीहरूलाई सलाम पठाउँदैछन्। सबै पवित्र जनहरूले, विशेष गरेर सिजरका घरानाकाहरूले तिमीहरूलाई सलाम पठाउँदैछन्। पाउलले हरेक पवित्र जनहरूलाई व्यक्तिगत रूपमा अभिवादन गर्दछन्। पाउलसँग हुने विश्वासीहरूले पनि आफ्ना अभिवादनहरू पठाउँछन् फिलिपीका विश्वासीहरूलाई। हामीलाई यहाँ फेरि भनेका छन्, त्यहाँ कोही थिए जो कुलीन घरानाका थिए, यानि सिजर जो रोमको साम्राज्यको घरानाका यानि राजघरानाका मानिसहरू थिए। अहिले तिनीहरू ख्रिस्टियन भएका छन् र तिनीहरू ख्रिस्टका हुन् र तिनीहरूले फिलिपीका सम्पूर्ण पवित्र जनहरूलाई सलाम अभिवादन पठाएका छन्। यसबाट हामी यो देख्छौ कि पाउलको आफ्नो कारोबासको बेला उसले राजघरानाका मानिसहरूलाई पनि सुसमाचार सुनाएर प्रभुमा ल्याए र अहिले तिनीहरू प्रभुमा विश्वासीहरू भएका छन् र तिनीहरूले आफ्नो सलाम पठाउँछन्। त्यस पदमा भन्छन्, हाम्रा प्रभु येशू ख्रिस्टको अनुग्रह तिमीहरू सबैसँग रहोस्, आमेन। पाउलले यो पत्रलाई आशिष वचनसँग अन्त गर्दछन् अनि म पनि यही आशिष वचनसँग अन्त गर्दछु, हाम्रा प्रभु येशू ख्रिस्टको अनुग्रह तिमीहरू सबैसँग रहोस्, आमेन।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात् सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ, कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, एपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला, कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, एपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 98-4735-679, 98-4703-5679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।